यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका गृहमन्त्री बीच प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढ़ाउने विषयमा छलफल। सरकारद्वारा करिब 1 अर्बको लागतमा 30 वटा स्थानीय तहमा एकीकृत कृषि तथा पशुपक्षी सेवा निर्माण र उत्तर कोरियाद्वारा आज पनि थुप्रै क्रूज क्षेप्यास्त्र प्रहार।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको 12 सभामा आज प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न सहयोग पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाउँदै जनताको पहुँच विस्तारमा जोड़ दिने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन अनुसन्धानलाई प्रवर्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड़ दिन पनि त्यत्तिकै आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले यही माघ 11 गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन पेश गर्नुभएको हो। समारोहमा प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले निर्वाचनलाई स्वच्छ निष्पक्ष र विवादरहित बनाउन सबै सरकारवालाहरू निरन्तर प्रयत्नशील रहनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निर्वाचन आचार संहिताको पालना लगायत निर्वाचनसँग जोड़िने सबै विषयमा निर्वाचन आयोग र राजनैतिक दलहरूबीच निरन्तर छलफल र समन्वय हुन सके निर्वाचन प्रक्रियालाई विवादरहित बनाउन सकिने बताउनुभयो। राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार सफलतापूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी निर्वाचनहरूका लागि समेत तयारी अवस्थामा रहन आयोगलाई आग्रह गर्नुभयो। त्यस अवसरमा निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरू मात्रै मतदाता रहने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा समेत ठूलो संख्यामा मत बदर हुने प्रवृत्ति देखिनु दुखद भएको बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सातै प्रदेशका गृहमन्त्री बीच प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढ़ाउने निर्णय भएको छ। सिंहदरबारमा आज बसेको बैठकले मुलुकको शान्ति सुरक्षालाई थप सुदृढ़ बनाउने निष्कर्ष निकाल्दै संघीय गृह मन्त्रालय र प्रदेशको सुरक्षासँग सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णय समेत गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आजको निर्णयलाई यही माघ 17 गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हुने राष्ट्रिय समन्वय परिषदमा पेश गर्ने तय भएको प्रवक्ता भट्टराईले बताउनुभयो। बैठकपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले प्रहरी समायोजनका सम्बन्धमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानूनहरू परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित कार्य विस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री प्रचण्डले जनप्रतिनिधिहरू निर्वाचित भएर पनि एक कार्यकाल सम्पन्न भइसकेको अवस्थामा भोगाईका क्रममा थुप्रै ठाउँमा अस्पष्टता देखिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको अभ्यासका क्रममा कार्य विस्तृतीकरण परिमार्जनको आवश्यकता महसुस भएको र प्रदेश तथा स्थानीय तहबाट समेत माग भएकाले परिमार्जन प्रक्रिया अगाडि बढ़ाइएको बताउनुभयो। छलफलमा उप प्रधानमन्त्रीहरू, राष्ट्रिय सभा एवं प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरू, सांसदहरू, विभिन्न पार्टीका नेता, मुख्य सचिव एवं विभिन्न मन्त्रालयका सचिव एवं विज्ञहरूले संघीयतालाई सबल तुलाउने विषयमा केन्द्रित भएर सुझाव दिनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्यांकन गर्ने कानूनी आधार आवश्यक रहेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक 2076 भएको सैद्धान्तिक छलफलमा मन्त्री शर्माले प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले अनुगमन तथा मूल्यांकनको कानूनी आधार प्रदान गर्न विधेयक ल्याइएको स्पष्ट गर्नुभयो। मन्त्री शर्माले तीनै तहले सञ्चालन गर्ने आयोजनाको अनुगमन र मूल्यांकन कुन ढंगबाट हुने, नीतिगत व्यवस्था के रहने तथा संरचनागत व्यवस्था कस्तो हुने विषय विधेयकमा समावेश गर्न जरूरी रहेको बताउनुभयो। अनुगमनलाई चुस्त, दुरूस्त र प्रभावकारी तुल्याउन कानूनी मान्यता तथा वैधता कसरी दिने भन्ने विषय विधेयकमा समेटिन आवश्यक रहेको जनाउँदै मन्त्री शर्माले आयोजनाको नियमित अनुगमन र मूल्यांकन नै विधेयकको महत्व तथा विशेषता रहेको जानकारी दिनुभयो। बैठकमा समिति सदस्यहरूले पूर्वाधार निर्माणमा धेरै भ्रष्टाचार र विकृति भएकै कारण सम्झौता भए अनुरूप समय सीमाभित्र आयोजना नसकिने र मिले मतोमा लागत बढ़ाइने धारणा राख्नुभयो। सांसदहरूले शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने भन्ने प्रावधानसहित आएको संशोधनलाई खारेज गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा संशोधनकर्ता सांसदहरूले अपराधलाई राजनीतिक आवरणमा छूट दिने गरी आएको प्रावधान हटाइनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सांसदहरू सूर्य थापा, मैना कार्की, कुसुमदेवी थापा, सीता मिजार, डाक्टर अमरेश कुमार सिंह, रघुजी पन्त, सुमना श्रेष्ठ, प्रदीप पौडेल, विद्या भट्टराई, गणेश पराजुली, ज्ञानबहादुर साई, नारायण प्रसाद आचार्य र अमृतलाल राजवंशीले राजनैतिक आवरणमा अपराधीलाई छूट दिने गरी आएको प्रस्ताव संविधान, मानवाधिकार र लोकतन्त्र विरोधी भएको बताउनुभयो। छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले सांसदहरूबाट आएका संशोधनप्रति आफ्नो ध्यान केन्द्रित भएको र समितिबाट आएको विषयलाई स्वीकार गर्दै अगाडि बढ़ने बताउनुभयो। मन्त्री गुरूङले कुनै पनि समितिमा विधेयक आइसकेपछि त्यो विधेयक समितिको सम्पत्ति हुने र त्यसलाई थप समृद्ध पारेर समितिले पठाउन सक्ने उल्लेख गर्नुभयो। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा संचित रकमलाई बढ़ीभन्दा बढ़ी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ। सैनिक कल्याणकारी निर्देशालयमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कोषको रकम हिताधिकारीलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री खड्काले कल्याणकारीका प्रक्रियागत जटिलता समाधानमा सरकारको पूर्ण सहयोग रहने उल्लेख गर्नुभयो। त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोष मातहत सञ्चालित गतिविधि पारदर्शी एवं नियमसंगत रहेको र प्रभावकारी ढंगले सेवा सुविधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको बताउनुभयो। नेपाली कांग्रेसले हिजोदेखि शुरू गरेको समुदायमा कांग्रेस अभियानका लागि केन्द्रीय नेताहरूलाई जिल्लामा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू यसअघि नै जिम्मेवारी पाएर जिल्लामा पुगिसकेका बेला केन्द्रीय नेतालाई समेत खटाइएको हो। टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू समेत सहभागी हुने र भिन्न भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला समितिले गर्ने नेपाली कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत आज विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अब पार्टीलाई समुदाय स्तरमा नभएर प्रत्येक नेपालीका घर घरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गर्नुभयो। समुदायमा पुगेर जनताका अपेक्षा सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान हिजोदेखि झापाबाट शुरू भएको हो। केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्य समितिबाट भोलिसम्ममा सबै 6743 वडामा प्रतिनिधि खटाउने र अभियान माघ 26 गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय परिषदको दोस्रो बैठकको आज उद्घाटन गर्दै नेता नेपालले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोशिश भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताउनुभयो। सरकारले करिब 1 अर्बको लागतमा विभिन्न 30 पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मार्फत सेवा केन्द्र निर्माण गरेको हो। आयोजना प्रमुख चन्द्रप्रसाद रिसालले प्रत्येक पालिकामा करिब 3 करोड़को लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि तथा सुविधा सम्पन्न ती केन्द्र चालू आर्थिक वर्षभित्र सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाल भ्रमणमा रहेको चीनिया कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनैतिक दल बीच आज काठमाडौँमा आयोजित बैठकमा उपाध्यक्ष अर्यालले सन् 2026 नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरूरी रहेको बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइराला, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल लगायतका नेताहरूले नेपाल चीन सम्बन्धका विविध आयामबारे धारणा राख्नु भएको थियो। त्यस अवसरमा चीनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चीनिया राजदूत छन सोङ लगायतले दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफलले आपसी सम्बन्धमा सकारात्मक प्रभाव पार्नेमा जोड़ दिनुभयो। 71 विश्व कुष्ठरोग विरूद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने मूल नाराका साथ आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको हो। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रूद्र मरासिनीले शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने र अपाङ्गता हुनबाट जोगिने बताउनुभयो। रेडी नेपालले पाल्पाको बगनासकाली गाउँपालिका 9 बगनास डाँडाबाट एफएम रिले स्टेशन स्थापना गरी प्रसारण शुरू गरेको छ। देशको सबैभन्दा जेठो प्रसारण संस्थाको रूपमा रहेको रेडी नेपालले पाल्पामा रिले स्टेशन स्थापना गरेपछि पाल्पा र वरिपरि जिल्लाका नागरिकहरूले सहजै रेडी नेपाल सुन्न पाउने भएका छन्। यससँगै देशका विभिन्न जिल्लामा गरी 32 एफएम रिले स्टेशन मार्फत रेडी नेपालले कुल जनसंख्याको 93% आफ्नो प्रसारण पहुँच पुर्याउँदै आएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
माघ 12 पाल्पाको बगनासकाली गाउँपालिका 9 बगनास डाँडाबाट रेडियो नेपालले एफएम ब्यान्डमा रिले स्टेशन स्थापना गरी प्रसारण शुरू गरेको छ। एफएम ब्यान्डको 103 MHz शुरू गरिएको रिले प्रसारणबाट पाल्पा र स्याङ्जा जिल्ला त्यस्तै गुल्मी, अर्घाँची, बागलुङ पर्वत, नवलप्रासी, रूपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल सुन्न सकिनेछ। रेडियो नेपाल एफएम ब्यान्डमै सुन्न पाउँदा खुशी व्यक्त गर्नुहुन्छ रिब्दीकोट खेहाका स्थानीय कपिल पाण्डे।
खास सत्य तथ्य चाहिँ रेडियो नेपालबाट आउने हुनाले बालापनमा पनि हामीले सुन्दै आएको, बुवा आमाहरूले पनि सुन्दै आउनुभयो। भएको थियो. विगतको पनि एक त याद आउने भयो. यसमा चाहिँ हामी बहुत खुसी छौँ.
देशका सबै भूभागमा प्रसारण र पहुँच पुर्याउने लक्ष्य राखेको रेडियो नेपालले 32 रिले स्टेशनका रूपमा पाल्पाको बङ्गासमा एफएम स्टेशन स्थापना गरेको हो. यसअघि पाल्पा र आसपासको क्षेत्रमा रेडियो नेपाल सुन्न इन्टरनेटको सहारा लिनु परेको थियो भने अब सजिलै एफएम ब्यान्डमा रेडियो नेपाल सुन्न सकिने भएको छ. पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखी राम राणा:
पहिला अर्को ब्यान्डमा चाहिँ यो रेडियो नेपालको कार्यक्रमहरू आउँथ्यो, तर एफएमबाट चाहिँ आउँदाखेरि अब सुन्नलाई चाहिँ सहज भयो. रेडियो नेपालको कार्यक्रम फेरि अत्यन्तै स्तरीय छन्, त्यो हिसाबले पनि ज्ञान गुणका कुरादेखि लिएर सूचना संचार क्षेत्रको चाहिँ नयाँ कुराहरू थाहा पाउनलाई पनि सहज हुन्छ जस्तो लाग्छ मलाई.
नेपाल टेलिभिजन संघको सहकार्यमा टावर भवन सहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण आरम्भ भएको हो. रेडियो नेपालले बगनासबाट 500 वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण शुरू गरेको रेडियो नेपालका उपनिर्देशक तथा प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्र प्रसाद यादवले बताउनुभयो.
रिले केन्द्रबाट एफएम ब्यान्डको 103 मेगाहर्जमा हाम्रो प्रसारण सुचारू गरेका छौँ. हामीले यो एफएम रिले केन्द्र सञ्चालन गरिसके पश्चात यो क्षेत्रमा स्याङ्जाको चापाकोट, गल्याङ, मिर्मी लगायत गुल्मीका केही पूर्वी भूभागहरूमा अहिले चाहिँ रेडियो नेपालको प्रसारण हाम्रा श्रोताहरूले एफएम ब्यान्डको 103 मेगाहर्जमा सुन्न सक्नुहुन्छ.
पाल्पामा एफएम रिले स्टेशनको स्थापनाले पाल्पालीहरूलाई सत्य तथ्य सूचना पाउन सहज भएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो.
यो सुचारू भइसकेपछि एउटा सरकारी निकाय जसबाट हामीले आधिकारिक तथ्यगत सही सूचनाहरू चाहिँ जनताहरूले प्राप्त गर्ने अवस्था थियो. अब यसबाट चाहिँ अब पालपाली जनताहरूमा पनि यसको सहज र सर्वसुलभ पहुँच पुगेको छ. रेडियो नेपालको यो प्रयासप्रति म सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु.
एफएम प्रविधिमा रेडियो नेपालको स्टेशन स्थापना भएपछि नागरिकलाई सत्य तथ्य समाचार, सन्देश तथा मनोरञ्जन पाउन सहज हुने विश्वास गरिएको छ. विष्णु खनाल, रेडियो नेपाल, पाल्पा.
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाबाट हालसम्म जिल्लाको करिब 50% भूभागमा सिंचाई सेवा पुगेको छ. 42,766 हेक्टर कृषियोग्य जमीनमा व्यवस्थित सिंचाईको लागि पानी पुर्याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ आयोजना निर्माणको काम भइरहेको छ. नारायणगढ़ मुगलिङ सड़क खण्डको तुइन खोलामा पुल बनाउन सवारी साधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ. अहिले हरेक दिन मध्याह बाह्र बजेदेखि अपराह चार बजेसम्म सवारी साधन रोकेर काम गरिँदै आएको छ. डाकढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार 60 मिटर अग्लो भित्तो काट्ने काम झण्डै 80% सकिएको छ. समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ. अब केही अन्तर्राष्ट्रिय समाचार. उत्तर कोरियाले आफ्नो पूर्वीय तटस्थित सिन्पो बन्दरगाह नजिक आज थुप्रै क्रूज क्षेप्यास्त्र प्रहार गरेको छ. आणविक हतियारयुक्त उत्तर कोरियाले हालका दिनमा क्षेत्रीय तनाव बढ़ाउँदै बारम्बार क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ. कस्तो प्रकारको क्षेप्यास्त्र हो र कति संख्यामा प्रहार गरेको हो भन्ने बारे अझै स्पष्ट नभएको दक्षिण कोरियाको संचार माध्यमहरूले जनाएका छन्. गत बुधबार मात्रै उत्तर कोरियाले अत्याधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो. दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको थप गतिविधिबारे अमेरिकाको समन्वयमा निगरानी बढ़ाइएको जनाएको छ. विश्वको सबैभन्दा ठूलो क्रूज जहाज मियामीले आफ्नो पहिलो यात्रा अमेरिकाको फ्लोरिडाबाट प्रारम्भ गरेको छ. जहाजले बढ़ी मात्रामा मिथेन ग्यास उत्सर्जन गर्ने चिन्ताका बावजूद 7 दिने उष्ण क्षेत्रीय यात्राका लागि जान लागेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ. 365 मिटर लामो जहाजमा 20 डिब्बाहरू रहेका छन्. अब खेलकुद समाचार.
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मध्य प्रदेशले 5 जित निकालेको छ. आइतबार मूलपानी मैदानमा भएको खेलमा मध्यले लुम्बिनी प्रदेशमाथि 9 रनको जित निकालेको हो. पहिला ब्याटिङ गरेको मध्यले 41.3 ओभरमा सबै विकेट गुमाएर 169 रन बनाएको थियो. 170 रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले 142 रन मात्र बनाउन सक्यो. अर्को खेलमा त्रिभुवन आर्मी विजयी भएको छ. आर्मीको 5 जित हो. त्रिवी क्रिकेट मैदानमा किर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई 164 रनले पराजित गरेको हो. कर्णालीको भने यो पाँचौं हार हो। पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा 5 विकेट गुमाएर 279 रन बनाएको थियो। जवाफमा कर्णाली प्रदेश 29 ओभर खेल्दै 115 रनमा रोकिएको थियो। जितसँगै आर्मीले तालिकामा 10 अङ्क बनाएको छ। अहिले तेस्रो स्थानमा रहेको आर्मीले सोमो चरणमा अझै 2 खेल खेल्न बाँकी रहेकाले फाइनल खेल्ने सम्भावना भने बाँकी छ। त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साबिक विजेता सङ्कटा क्लबलाई आइतबार 3-0 हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन दिनेश हेमजङले 2 र जिरेस्पिक जङ कार्कीले 1 गोल गरे। सङ्कटाले सिधै बाई पाएर क्वार्टर फाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम 8 पुगेको थियो। 4 पटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहारा गोल्ड कप जितेको छैन। 2 पटकको विजेता सङ्कटा यस पटक पहिलो खेलमै पराजित भएको छ। आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च बोइज युनाइटेड क्लबको विजेतासँग माघ 18 गते खेल्नेछ। 3-4 भूटानको पारो एएफसीलाई हराउँदै शनिबार सेमिफाइनल पुगेको थियो। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टर फाइनलमा सोमबार 2 ए डिभिजन टोली मनाङ मर्स्याङदी क्लब र जाउलाखेल युथ क्लब बीच हुनेछ। जाउलाखेल अर्को ए डिभिजन टोली मसिन्द्र क्लबलाई 1-0 हराउँदै क्वार्टर फाइनलमा पुगेको थियो। मनाङले सिधै क्वार्टर फाइनलमा मौका पाएको थियो। आहारा गोल्ड कपको 23 संस्करणको विजेताले उपाधि सहित 12,01,000 र दोस्रो हुने टोलीले 6,01,000 रुपियाँ प्राप्त गर्नेछन्। त्रिभुवन आर्मी क्लबले होङजाङ ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले आइतबार नेपाल पुलिस क्लबलाई 3-1 हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो। साबिक विजेता एपीएफ र न्यू डायमेन्डले च्याम्पियनसिपमा लगातार तेस्रो तथा धादिङ स्पोर्ट क्लबले दोस्रो जित निकालेको छ। सबै 3 खेल जित्नेमा एपीएफ र न्यू डायमेन्ड मात्र छन्। 9 अङ्कसहित एपीएफ शीर्ष स्थानमा उग्लेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब आर्थिक समाचार।
सरकारले करिब 1 अर्ब रुपियाँको लागतमा विभिन्न 30 पालिकामा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माण गरिरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मार्फत सेवा केन्द्र निर्माण गरेको हो। आयोजना प्रमुख चन्द्र प्रसाद रिसालले प्रत्येक पालिकामा करिब 3 करोड़को लागतमा निर्माण गरिएको अत्याधुनिक प्रविधि तथा सुविधा सम्पन्न ती केन्द्र चालू आर्थिक वर्षभित्र सम्बन्धित पालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षदेखि थप 10 पालिकामा केन्द्र निर्माण गरिने कार्यक्रम रहेको बताउनुभयो। आयोजनाले प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादक तथा खरिदकर्ता बीचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँच सुदृढ गर्न सहजीकरण गर्नेछ। कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र नेपाल उद्योग परिसंघ र विभिन्न 6 उद्योगहरू बीच सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपक राज जोशी र उद्योग मन्त्रालयका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभयो। सम्झौतासँगै 6 उद्योगहरूले कुल 1,663 जना प्रशिक्षार्थी कामदार छनौट गरी प्रशिक्षण प्रदान गरी रोजगारमा लगाउनेछन्। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश कुमार रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्नुका साथै स्वदेशमै रोजगारीका थप अवसरहरू सृजना हुने बताउनुभयो। सम्झौता अनुसार प्रशिक्षार्थी कामदारहरूको अधिकतम 3 महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले बिहोर्नेछ भने उद्योगले तत्पश्चात कम्तीमा 18 महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्नेछ। उद्योगहरूमा सोलर रूफ प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी व्यवसायहरूका साथ सोलर रूफटप सम्बन्धी अन्तर्क्रिया विराटनगरमा सम्पन्न भएको छ। नेपाल सरकारको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको आयोजनामा उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले विश्वव्यापी रूपमा भइरहेको वातावरणीय प्रदूषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी भएकोले त्यसको प्रयोगलाई सरकारले समेत प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सौर्य ऊर्जा संयोजक नीरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवर्धनका माध्यमबाट कार्बन उत्सर्जनमा कमी ल्याउनु रहेको बताउनुभयो। गत साता निरन्तर ओराहरू लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार भने दोहोरो अंकले सुधार भएको छ। आइतबार नेप्से परिसूचक 10.37 अंकले बढेर 2094.46 बिन्दुमा कायम भएको छ। यस दिन 306 कम्पनीहरूका 1,07,51,164 किता शेयरहरू 3,83,37,76,00,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही, सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 16.9 डिग्री सेल्सियस, न्यूनतम 2.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 19.3 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 3.3 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 2.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ र सातै प्रदेशका गृहमन्त्री बीच प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढ़ाउने विषयमा छलफल। सरकारद्वारा करिब 1 अर्बको लागतमा 30 स्थानीय तहमा एकीकृत कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण र उत्तर कोरियाद्वारा आज पनि थुप्रै क्रूज क्षेपयास्त्र प्रहार। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।